نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي روح القران اور آج ہم اس میں کریں گے پارہ نمبر 8 ولو اننا اور یہ پارہ سورۃ الانعام کی کنٹینویشن ہے آیت نمبر 111 سے ہم اس کو انشاءاللہ شروع کریں گے ٹاپک ہے کفار معجزہ دیکھ کر بھی ایمان نہیں لائیں گے ولو اننا نزلنا الیہم الملائکہ اور اگر ہم ان پر فرشتوں کو نازل کریں اور ان سے مردے بھی کلام کرنے لگیں اور ہم ہر چیز کو اکٹھا کر دیں ان کے اوپر لیکن پھر بھی وہ ایمان نہیں لائیں گے ہاں لیکن اگر اللہ ہی چاہے کیونکہ اکثر ان میں سے جہالت رکھتے ہیں نبی صلی اللہ علیہ وسلم کا واسطہ جس قوم سے پڑا تھا وہ اپنے باپ دادا کے نام پر جس طرح سے بگڑی اس میں ایک ان کا نظریہ یا ایک سوچ یہ تھی کہ مرنے کے بعد دوبارہ زندہ نہیں کیا جائے گا اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہر وہ چیز جو کہ عقل کو ٹچ کرنے والی ہو جو کسی کے دل میں بھی اللہ کی اس بات کو اتار دے وہ پیش کی لیکن وہ نہیں مانے تو یہاں اللہ تعالیٰ نے اس کو رکھا اگر آپ پچھلے پارے کی آخری آیت ذہن میں رکھیں پارہ نمبر 7 میں ہم نے پڑھا تھا کہ وَنُقَلِّبُ أَفْئِدَتَهُمْ کہ جب ایک بندہ پہلی دفعہ نو کہہ دیتا ہے تو پھر دوبارہ کم ہی توفیق ملتی ہے آپ کے میرے لیے اس میں عمل کی بات یہ ہے کہ جب بھی ہمارے سامنے حق پیش کیا جائے وہ کسی بھی صورت میں ہو وہ دین کے کسی حکم کی صورت میں ہو سکتا ہے وہ نیکی کے کسی موقع کی صورت میں ہو سکتا ہے وہ اپنے پچھلے خیالات کو چھوڑ کر علم کی بنیاد پہ عقیدے کی کوئی بہتری ہو سکتی ہے کوئی عمل جو کل تک ہم کر رہے تھے آج علم کی بنیاد پہ پتہ چل رہا ہے کہ وہ بدعت تھی تو چھوڑ دیجئے بس اتنی سی بات ہے اس کے بعد آگے آیت 112 سے 113 میں شیاطین کی خوش نما باتیں دھوکہ ہیں بہت سارے لوگ باتوں کے جال میں ہی پھنسے رہتے ہیں دنیا میں اور آج تو یہ بہت عام ہو رہا ہے تو اللہ تعالیٰ نے وَكَذَٰلِكَ جَعَلْنَا لِكُلِّ نَبِيٍّ عَدُوًّا شَيَاطِينَ الْإِنسِ اور والجن کی بات کر کے یہاں ایک حقیقت دے دی اور وہ کیا ہے کہ اس دنیا میں بہت سارے انسان اور جنات ان کا کام ہی یہ ہے کیا زخرف القول غرورا لفظ زخرف گولڈ کے لیے بھی آتا ہے گولڈ پلیٹڈ باتیں چکنی چپڑی باتیں اصل کو نقل اور نقل کو اصل بنانے والی باتیں آج اگر آپ دیکھیے کہ سائنس کی ترقی کے ساتھ سوشل میڈیا کے عام ہونے کے بعد یہ چیز بہت عام ہو گئی چمکتے ریپرز کے اندر نہ جانے کیا کھلاتے ہیں بچوں کو اور خوبصورت ایڈورٹیزمنٹ کے ساتھ بالکل نقل کو اصل کر کے دکھانا پھر اسی طرح سے آپ دیکھیے کہ عام طرز زندگی ہے گھروں میں ہر طرح کے حالات ہوتے ہیں گھروں میں لیکن جب ہم سوشل میڈیا پہ اور ڈراموں اور فلموں میں لوگوں کو ایک اور ہی روپ میں دیکھتے تو اس کا نقصان کیا ہے کہ آج ہماری ینگ نسل میں ڈپریشن ہو رہا ہے جیسے کسی نے کہا کہ اگر ایک فیشن میگزین کوئی ایک عام نوجوان لڑکی مائٹ بھی 10 منٹ کے لیے دیکھ لے تو اس کے اوپر اور کتنے منٹ کا ڈپریشن طاری ہوتا ہے وہ فگر آؤٹ کرتی ہے کہ یہ لڑکی ایسی ہے تو میں ایسی کیوں نہیں جتنا ہماری دنیا میں یہ چیزیں ہمیں نظر آ رہی ہیں یہ زخرف القول غرورا یعنی چیزوں کی اصل کو بدل دینا اس کا علاج کیا ہے کہ اپنے دل کو کانٹینٹ کیا جائے اور علاج پھر ایک ہی ہے کہ قرآن کے ساتھ جڑے جب آپ کو کسی عام سی چیز کو خوبصورت سے ریپنگ پیپر میں ڈال کر کوئی گفٹ میں دے دے تو آپ اتنی دیر ہی خوش ہوں گے نا جتنی دیر وہ ریپنگ پیپر ہے جب آپ کھول دیں گے تو اندر اس کی اصل کھل جائے گی تو اصل میں اس وقت امت مسلمہ کا کام کیا ہے کہ پوری دنیا میں خاص طور پہ مٹیریلسٹک اپروچ رکھنے والوں نے جس لائف سٹائل کو سجا کے سنوار کے بتایا ہم اس کا اوپر سے کور اتار دیں جب اب وہ سنہرا کاغذ اتار دیں گے چیزوں کی اصل ہوگی یعنی ڈی گلیمرائز کرنا آج کا بہت بڑا جہاد ہے کہ گناہ نافرمانی سرکشی کے اوپر سے کور اتار کر اس کی اصل کھول کے دکھا دیں آپ دیکھتے ہیں کہ بعض دفعہ کچھ چیزوں کی ایڈورٹائزمنٹ اس طرح بھی ہوتی ہے کہ اس کو اتنا سجایا جاتا ہے مثلا کسی نے کہا کہ سب سے خوبصورت بوٹل شراب کی ہوتی ہے حالانکہ اس کے اندر کیا بک رہا ہے اس کے برعکس زمزم ہی کیوں نہ ہو ہم کن چیزوں میں ڈال کر دیں گے تو بس آپ نے کرنا کیا ہے اپنے بچوں کے ذہنوں سے اپنی نسلوں کے ذہنوں سے ان ساری جھوٹی ملمہ سازی کو اتار کر ان کو سیدھی سادی زندگی پہ لے کر آنا ہے फिर इसके बाद आगे आयत नंबर 114 से 115 में एक टॉपिक है, सिर्फ माबूद बरहक ने अदल वाले अहकाम अता किए। अल्लाह ताला के जो नाम है ना, उसमें से एक नाम अल अदल है। तो एक तो अदल वो है ना कि जो अदालत में होता है, इंसाफ की सूरत में। लेकिन एक अदल क्या है कि इस दुनिया में हर एक उसका हक दिया जाए। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब लोगों को बुलाया अल्लाह की तरफ, तो लोगों ने उसके जवाब में कहीं अपने बुजुर्ग पेश किए, कहीं उन्होंने अपने वो बुत जो थे उनको पेश किए, कुछ ख्यालात थे। तो अल्लाह ताला कहते हैं कि इनसे कह दो, अफ गैरल्लाह ही अब तक ही हकमन, क्या मैं अल्लाह को छोड़कर कोई और हकम बना लूँ, जबकि उसने तो हर चीज़ को किताब में तफसील से बयान कर दिया। और अहले किताब बहुत अच्छी तरह जानते हैं, क्योंकि अहले किताब जो मदीना में थे वो सारी चीज़ों को समझते थे अपनी किताबों की रोशनी में। तो बात का खुलासा क्या है, व तम्मत कलिमत रब्बिका सिद्कं व अदला। ये दो लफ्ज़ अपनी ज़िंदगी का खुलासा बना लीजिए, सिद्क और अदल, हर हाल में सच और हर हाल में अदल, आप कामयाब हो जाएंगे इंशाल्लाह। फिर इसके बाद आयत 116-117 का टॉपिक क्या है, अक्सरियत की पैरवी गुमराह कर देगी, मेजॉरिटी इज नॉट अथॉरिटी। बल्कि ये जो हम बातें सुनते हैं ना, अगर आप छोटे छोटे रिमाइंडर्स लिखते रहा करें, अपने हाथ में एक छोटी नोटबुक रखें, कोई भी आप नोटपैड खोल सकते हैं, तो उसमें ये छोटी चीज़ें फिर कभी कल किसी से जब बात करेंगे तो रेफरेंस के साथ कर सकेंगे। कम से कम पारा नंबर याद रख लिया करें कि किस बारे में ये बात हुई थी, कितने मिनट पे हुई थी, और दूसरे को डायरेक्ट वो सोर्स दे दें कि आप भी सुन लीजिए, बजाय इसके कि आप आधी बात समझ सके आधी ना समझ सके और उसको बताएँ। तो अल्लाह ताला कहते हैं, वइन तुती अक्सर मन फिल अर्दी युदिल्लूक अन सबीलिल्लाह, अगर आप अक्सरियत के पीछे चलेंगे तो वो तो आपको सीधे रास्ते से भटका देंगे। भाई इतनी बड़ी बात, अक्सरियत के पीछे चलने से इंसान क्यों बहक जाता है, इन यत्तबेउन इल्लज़न्ना, इसलिए कि अक्सरियत वही की पैरवी नहीं करती, गुमान की पैरवी करती है, उनकी अपनी विशफुल थिंकिंग्स होती हैं, वइन हुम इल्ला यखरुसून, और वो गैसवर करते हैं, अंदाजे लगाते हैं, इन्ना रब्बका हुवा अलमु, क्या पता चला। एक है जो बैलेंस रख के उस पर चीज़ को तोलता है, ये 1 ग्राम है, ये 2 ग्राम है, ये 3 ग्राम है। आपने देखा होगा कि बच्चियां जब नया नया खाना बनाना सीखती हैं तो बहुत नाप तोल के चीज़ें डालती हैं। इसके बरक्स बास ख़वातीन जो माशाल्लाह 20 30 40 साल से खाने बना रही हैं, उन्होंने कभी सोचा भी नहीं, वो मुट्ठी भर के भी डाल देंगी, कभी चम्मच में डाल देंगी। अब आमतौर पे तो तजुर्बे की रोशनी में ये चीज़ ठीक होती है, लेकिन कभी फिर आपके खाने का एक टेस्ट हो सकता है, कभी दूसरा। तो जो गैस वर्क है ना, ये बहुत रिस्क होता है। आप यहाँ से सऊदीया जाते हैं उमरे की नियत से, क्या आप सिर्फ चांस की टिकट लेते हैं, चलो मेरा ख्याल है कि मैं बुध की रात को चली जाऊँगी, मेरा गुमान है कि मुझे सऊदी एयरलाइन की टिकट मिल गई है, नहीं, हम घर से निकलने से पहले 100 दफ़ा चेक करेंगे, मुहावरतन हम देखेंगे टाइम ठीक है, और सबसे बड़ी बात है कि मेरी टिकट कंफर्म है। हैरत की बात है कि दुनिया में एक छोटा सा सफ़र भी हम कभी भी अंदाज़ों से नहीं करते, लेकिन आखरत का और जन्नत का सफ़र हमने गैस पे रखा है। आई थिंक आई विल गो टू जन्ना, मेरा ख्याल है मैं जन्नत में चली जाऊँगी, अल्लाह करे ऐसा ही हो, लेकिन रिस्क भी तो हो सकता है। तो हमेशा मोमिन और मुसलमान की शान क्या होनी चाहिए कि वो चीज़ों को रियलिटी के साथ ले। आज वेस्ट ने ये काम कर दिया, एक सड़क भी बनाते हैं ना, पहले उसका पूरा तहमीना लगाएंगे, इसमें इतना सीमेंट, इतनी बजरी, ये इतने साल तक चलेगी, इस पर इतनी गाड़ियों का लोड होगा। इसके बरक्स आज हमारे यहाँ के गैस वर्क, एक इदारा आएगा सड़क हो जाएगा, क्योंकि उनको टेलीफोन के पाइप डालने हैं, दूसरा आएगा सड़क बना जाएगा, 6-10 माह गुजरेंगे बिजली वाले आएंगे उसको निकालेंगे, यानी प्लान्ड आउट नहीं है ज़िंदगी। तो क्या पता चला, इंसानों की अक्सरियत के अकायद और आमाल गुमान क्यास और बेसनद बातों पे मबनी होते हैं, और इस पे आज के दौर में काम करने की बहुत ज़रूरत है। इस वक्त हमारी वो जनरेशन जो माँ बाप के तौर पर मारूफ है, यानी मिसाल है कि 40+ के लोग, जिनके अब अपने बच्चे भी बड़े हो गए और बल्कि कुछ के तो बच्चों के बच्चे भी हो चुके, उस जनरेशन ने बहुत सारी बातें सुनी सुनाई ली, उन्होंने चीज़ों को रियलिटी पे नहीं लिया। तो आज का जो बच्चा है जिसको अल्लाह ने थोड़ा शऊर भी दिया है, उसकी ख्वाहिश क्या होती है कि दलील पे बात हो। तो एक दफ़ा इंसान बस चेक कर ले कि मैं इबादत के नाम पर जो काम कर रही हूँ क्या वो कुरान सुन्नत में है, मेरे मामलात हकीकत में वैसे ही है जैसे होना चाहिए, और इसी तरह क्या पता चला कि हक़ का मेयार अक्सरियत की पैरवी नहीं है। हक़ का मेयार अल्लाह ताला की अता करदा शरीयत की पैरवी है। पूरी दुनिया भी किसी चीज़ को सही कहने लग जाए, लेकिन अल्लाह ने अपनी किताब में या रसूल की ज़ुबान से अगर उस चीज़ को बुरा कहा है तो वो अच्छी नहीं। मतलब पूरी दुनिया भी शराब के फ़ायदे बयान करने लग जाए, एडवर्टाइजमेंट हो और बड़े बड़े हीरोज़ को वो शराब पीता दिखाएं, तो क्या शराब पाक हो जाएगी? सारी दुनिया गुन गाने लग जाए इंटरेस्ट के, तो क्या इंटरेस्ट पाक हो जाएगा? बस ये चीज़ है। फिर एक और चीज़ जो हम पे बहुत असरात डालती है वो विरसा है। शुरू से माँ बाप से यही सुनते आए, मेरी नानी ऐसे करती थी, मेरी दादी ऐसे करती थी। तो मेयारे हक़ शरीयत है, शहवत नहीं, मौरूसी यानी विरसे में मिले हुए तसव्वुरात नहीं। तब देखिए कुछ अरसे के बाद हम धूप लगवाते हैं ना, बिस्तरे निकाल कर उनको ज़रा धूप लगा लेते हैं, कभी बड़े बड़े बर्तन हैं जो चीज़ें पीछे ही रह जाती हैं, कभी हम कहते हैं चलो डीप डाउन क्लीनिंग करते हैं। तो इस साइड पे एक नियत करते हैं कि हम इंशाल्लाह ताला अपने ख्यालात को धूप लगवाएं। किसकी? कुरान और सुन्नत की। और ख़ास तौर पे जब डेमोक्रेसी की बात होती है, जमहूरियत की बात होती है, तो हम देखते हैं कि यहाँ वोट गिने जाते हैं। एक देहाती बिल्कुल अनपढ़ जिसकी कोई अपनी सोच भी नहीं, उसका वोट और एक आलम दीन का वोट एक बराबर है। एक पढ़े लिखे इंटेलेक्चुअल शख्स का वोट भी उसी के बराबर है। तो हमने क्या करना है कि इन सारी अक्सरियत की सोच देने वाली चीज़ों को एक साइड पर रख के हक़ की बात करनी है। तो फिर क्या पता चला कि मेयार हक़ शरीयत है, विरसे में मिले हुए तसव्वुरात नहीं है। और ख़ास तौर पर फिर आयत 118-119 में उनके कुछ नज़रियात थे खाने पीने से मुतल्लिक। वही जैसे हमने पीछे बात की थी ना, बहीरा साहिबा और इस तरह की चीज़ें, यानी अपने बाप दादा से सुनी दर सुनी की बुनियाद पे वो कुछ चीज़ों को हलाल कह देते थे, कुछ को हराम। तो अल्लाह ताला ने इसे रोक दिया। आगे अगर देखते हैं तो आयत नंबर 120 से 121 में छोड़ दो गुनाह, ख्वाह जाहिर हो या पोशीदा। आप देखिए कि बुरी चीज़ नज़र आ रही है कि नहीं नज़र आ रही, वो है तो बुरी ना। अल्लाह ताला ने इस्लाम को एक बड़ा खूबसूरत दीन बनाकर भेजा, ये किसी गंदगी को किसी पोल्यूशन को बर्दाश्त नहीं करता। इसके बरक्स कुफर बहुत सारी अच्छी चीज़ों को भी अपना लेता है। आज ज़रा सा इस मसले को समझिएगा। आप जमजम में एक कतरा कीचड़ के पानी का डाल दें या गंदे पानी का डाल दें, तो क्या जमजम उसको कबूल करेगा? क्या वो जमजम भी आप पियेंगे? नहीं पियेंगे। इसी तरह और गंदी चीज़, कोई नजस चीज़ सोच लेते हैं इनमें जो इससे भी वर्स्ट हो। इसके बरक्स आप कीचड़ में दो ग्लास जमजम के डाल दें, कीचड़ का क्या जाएगा? बस इस असूल को समझिए, इस्लामी नज़रियात, इस्लामिक लाइफस्टाइल और कुफर बेस्ड दुनिया में मटीरियलिस्टिक चीज़ें और स्पिरिचुअल चीज़ों को रखिए। कुफर हर अच्छी चीज़ अंदर डाल देगा। आज इसलिए आप देखते हैं कि जो लोग अमूमन नॉन मुस्लिम मुल्कों से और उधर के लोगों से बहुत इम्प्रेस है, वो क्या कहते हैं? आपने इनका अखलाक देखा है? आपने इनके मामलात देखे हैं? देखिए ये कितने स्माइली है, वेरी गुड। क्योंकि वो हर अच्छी चीज़ को ले लेगा। जब वो इस्लाम पे आते हैं तो कहते हैं क्या फ़र्क पड़ता है अगर एक औरत मर्द को शेक हैंड कर ले, तो वही छीटा कि इस्लाम प्योर है। किसी ऐसी चीज़ जिससे शहवत भड़के, जिससे गलत चीज़ की तरफ जाना है, इस्लाम इसको कबूल नहीं करता। तो अगर आज आप ये मसला समझ गए हैं तो अल्हम्दुलिल्लाह बहुत सारे सवालों के जवाब दे सकते हैं। तो बल्कि हुक्म है वज़रू ज़ाहिर अल इस्मी व बातिन हु। अब देखिए बल्कि ये तो और भी बुरा होगा ना कि हम ज़ाहिर में तो अच्छा दिखें, अच्छे काम करते दिखें, लेकिन तन्हाई में हम बुरे काम करें, बुरी चीज़ों को देखें। तो बच्चों को, खुद को और अपनी नस्लों को जो पैगाम देना है वो क्या देना है कि अच्छा मुसलमान अंदर से भी साफ़ होता है और बाहर से भी। आपके दिल में क्या है, आप तन्हाई में क्या देखते हैं? आप देखिए कि ऐसे लोगों के लिए बड़ी वईद है कि जो लोगों में आके बड़ी अच्छी अच्छी बातें करते थे लेकिन उनकी तन्हाई गंदी थी। आज जब से गैजेट हाथों में आ गए, आपको पूरा शरह सदर होना चाहिए कि जो चीज़ आप सबके बीच में नहीं देख सकते वो अकेले में भी नहीं देख सकते। जो चीज़ अल्लाह ने हराम की वो शौहर बीवी भी नहीं देख सकते, तो बच्चों के देखने ना देखने वाली तो बात ही नहीं है। तो लॉजिकली जब बात करेंगे तो इंशाल्लाह बात समझ आएगी। फिर इसके बाद आयत 122 में एक बहुत ही खूबसूरत पैगाम है कि کہ غفلت کی زندگی بسر کرنے والا مردہ ہے. اب امن کا نہ میتن فاحیئی نہ ہو, کیا بس وہ شخص جو مردہ تھا پھر ہم نے اس کو زندہ کیا, وجعلنا له نوراً پھر ہم نے اس کو روشنی دی, یمشی بھی فی الناس وہ چلتا ہے اس روشنی کے ساتھ ساتھ لوگوں میں, کمم مثلہ فی الظلمات کیا یہ برابر ہو سکتا ہے اس شخص کے جو اندھیروں میں ہے اور جو اس میں سے نکلنے والا ہی نہیں ہے. اور اسی طرح ہم کفار کو خوبصورت بنا کر دکھاتے ہیں جو وہ عمل کرتے تھے. یہ بہت ہی خوبصورت چیز ہے. یہاں آپ دیکھ رہے ہیں کہ میتہ یعنی مردہ شخص اور زندہ شخص کا تقابل ہے. سوال کیا ہے کہ زندہ کون ہے اور مردہ کون ہے؟ آپ دیکھیے کہ ایسا شخص مردہ ہے جس کا دل ایمان سے خالی ہو, اور زندہ وہ شخص ہے جو ہدایت کی طرف متوجہ ہو. میرے سامنے کچھ گیجٹ رکھے ہیں, اگر اس میں بجلی کی رو پاس ہو رہی ہے یعنی الیکٹریسٹی آ رہی ہے تو ساری چیزیں کام کر رہی ہیں. ایک سیکنڈ کے لیے اگر الیکٹرک فلکچویشن ہو تو کیا ہوگا؟ انٹرنیٹ کنیکشن. ایک منٹ کیا فیو سیکنڈ کے لیے فلکچویشن دے گا تو میرا آپ سے رابطہ کٹ جائے گا. جس طرح ہر چیز کا ایک سورس ہوتا ہے جو اس کو چلاتا ہے, آپ کے اسٹمک کو کھانا چاہیے. آپ فیو آورز نہیں دیں گے اٹس اوکے, لیکن جب وہ کچھ 10-15 گھنٹے ہوں گے تو پھر آپ ڈراؤزی فیل کریں گے, آپ کا اسٹمک برن ہوگا. دل کی خوراک کیا ہے؟ الا بذکر اللہ تطمئن القلوب. وہ دل مردہ ہے جس میں ایمان نہیں. لکھ لیں, ایمان دل کی غذا ہے. اور ہارٹ نیڈ ایمان, اور ایمان میں وہ سارے مان اور اللہ سے محبت اور وہ باتیں جس کو ہم سن رہے ہیں. تو آپ نے میں نے کرنا کیا ہے؟ دل مردہ دل نہیں, اسے زندہ کر دوبارہ, کہ یہی ہے امتوں کے مرد کہن کا چارہ. علامہ اقبال کے شعر کے مطابق, اپنے دل کو علم کا پانی دیجئے, آپ کے دل میں قرآن کا نور آئے گا, آپ کو ہر چیز دکھے گی. آپ دیکھیے کہ اندھیرے میں اچھے برے کا فرق نہیں پتہ چلتا. ہو سکتا ہے اندھیرے میں کوئی کسی کو ریشم کی رسی سمجھ کے پکڑے اور جب کوئی لائٹ جلا دے تو وہ سانپ ہو. یاد رکھیے, آج بہت سارے سانپ ہم نے پالے ہوئے ہیں کیونکہ قرآن کا نور نہیں ہے. اسی لیے جب قرآن کے ساتھ ساتھی جڑتے ہیں نا, ذرا سا بھی ایک تو سپارہ ہی پڑھتے ہیں تو بے چین ہونے لگتے ہیں, یہ بھی غلط, یہ بھی ٹھیک نہیں, یہ بھی درست نہیں. اب اس کا ایک علاج کہ لائٹ بند کر دو اور مستی میں رہو, گم ہو جاؤ. دوسرا یہ کہ اچھا پتہ چل گیا, الحمدللہ صاف کر لو. مہمان آئے اور آپ لائٹیں بند کر دیں تاکہ وہ آپ کا گند نہ دیکھیں, ایک حل یہ ہے. اور دوسرا یہ کہ آپ گھر کو صاف ہی رکھیے. کیا صرف مہمانی کا تو حق نہیں ہے نا کہ وہ صاف گھر دیکھے, کچھ گھر والوں کا بھی حق ہے. تو میرا خیال ہے کہ ان مثالوں سے ہمیں اس بات کا تو یقین ہو گیا ہے کہ ہمارے دل کی غذا قرآن ہے, موسیقی نہیں, قرآن روح کی غذا ہے. ہمارا دل اس کے بغیر مردہ ہوتا ہے. کھانا کھاتے ہیں تو معدے کو سکون ملتا ہے. کئی لوگ قرآن کی محفل میں سو کیوں جاتے ہیں؟ کیونکہ ان کو روح کی غذا مل رہی ہوتی ہے, سکون مل رہا ہوتا ہے. اچھا فلم لگا دیں تو 3 گھنٹے تک نیند ہی نہیں آنی کیونکہ روح پہ کچوکے پڑ رہے ہیں. آپ اگر خاص طور پہ بہودہ چیزیں دیکھ رہے ہیں تو روح تو بے چین ہے. اس لیے اکثر لوگ کہتے ہیں میں قرآن پکڑتی ہوں مجھے نیند آ جاتی ہے. آپ فلم لگا لیں نیند اٹھ جائے گی. تو زندگی میں جتنا فکشن آتا ہے نا, جتنی نیوڈیٹی اور فخر چیزیں آتی ہیں اتنی نیندیں اچاٹ ہو جاتی ہیں. اللہ تعالیٰ ہماری نظروں کی بھی حفاظت کرے اور دل کی بھی.